यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने, निर्वाचन परिणाम बुझेपछि मात्र संसद आह्वान र सरकार गठन प्रक्रिया शुरू हुने। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाद्वारा पदबाट राजीनामा, र अमेरिका र इजरायलको आक्रमणपछि पनि इरानी सत्ता अडिग रहेको अमेरिकी गुप्तचर निकायहरूको भनाई, इरानी सत्तालाई निकै ठूलो धक्का भने लागेको आकलन। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आज निर्वाचन परिणाम बुझाउने भएको छ। प्रत्यक्षतर्फ 165 र समानुपातिक तर्फको 110 जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागि आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन परिणाम आज अपरान्ह 4 बजे राष्ट्रपतिलाई बुझाउने जानकारी दिनुभयो। आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद आह्वानसँगै सरकार गठन प्रक्रिया शुरू हुने जनाएको छ। फागुन 21 गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रत्यक्षमा 125 सीट र समानुपातिक 57 सीट सहित कुल 182 सीट सहित पहिलो दलका रूपमा रहेको छ। नेपाली कंग्रेस प्रत्यक्षमा 18 सीट र समानुपातिकमा 20 सीट सहित कुल 38 सीट ल्याएर दोस्रो दल। नेपाल कम्युनिष्ट पार्टी एमाले प्रत्यक्षमा 9 सीट र समानुपातिकमा 16 सीट ल्याएर कुल 25 सीट सहित तेस्रो दल। नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रत्यक्षमा 8 सीट र समानुपातिकमा 9 सीट ल्याएर कुल 17 सीट सहित चौथो दल। श्रम संस्कृति पार्टी कुल 7 सीट ल्याएर 5 दल र राष्ट्रिय प्रजातन्त्र पार्टी कुल 5 सीट पाएर 6 दल बनेको छ। निर्वाचनबाट 6 पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। यसैबीच संसदमा 33% महिला पुर्याउनै पर्ने बाध्यकारी व्यवस्था रहेको छ। निर्वाचनमा प्रत्यक्षतर्फ कम संख्यामा महिलालाई उम्मेद्वार बनाएका राजनैतिक दलहरूले समानुपातिक तर्फबाट कानूनले व्यवस्था गरे अनुसार 33% महिला सहभागिता सुनिश्चित गरेका छन्। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
संघीय संसदमा प्रतिनिधि सभाको 275 र राष्ट्रिय सभाको 59 गरी 334 जना सदस्य रहँदा 110 जना महिला हुनुपर्ने बाध्यकारी व्यवस्था कानूनमा रहेको छ। अन्तरिम संविधान कार्यान्वयनदेखि नै नयाँ संविधान जारी भएता प्रत्येक निर्वाचनहरूमा महिलाको प्रतिनिधित्व कानूनले व्यवस्था गरेको 33% बाहेक बढ़न सकेको छैन। त्यही पनि समानुपातिक कोटाबाट मात्रै महिलालाई सहभागिता गराएर राजनीतिक दलहरूले कानूनी बाध्यताको पालना मात्रै गर्दै आएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट झण्डै 2/3 नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढी महिला प्रतिनिधि सभामा पुगेका छन्। त्यसो त प्रत्यक्षमा 125 सीट जितेको रासोपाले टिकट दिएका मध्ये 2 महिला मात्रै पराजित भएका छन् भने बाँकी 13 युवा महिलाले प्रत्यक्षतर्फ प्रभावशाली नेतालाई हराउँदै जित हासिल गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट 1 मात्रै महिला प्रत्यक्षमा निर्वाचित हुन सफल हुनुभयो। प्रत्यक्ष र समानुपातिक गरी यसपटकको प्रतिनिधि सभामा 34.9% महिलाको प्रतिनिधित्व पुगेको छ। संसदको मुख्य काम कानून बनाउनु हो। त्यसो त मुलुकको व्यवस्था फेरिएपछिका संसदबाट महिलाका विषयमा निकै सुधारात्मक कानूनहरू बनेका छन्। बनेका कानून कार्यान्वयनमा उदासीनता रहेको अवस्थामा झण्डै 35% महिला सांसदले अब संसदबाट महिलालाई समान पहुँच, आत्मसम्मान र हिंसामुक्त भएर बाँच्ने वातावरण बन्ने विषय उठान गर्न सुझाव अधिकारकर्मी रेणु अधिकारी।
समानताको मुद्दा, महिलाको कामको मूल्याङ्कनको कुरा, प्रजनन सम्बन्धमा, यौनिक सम्बन्धमा चाहिँ असमान शक्ति सम्बन्धको अन्त्य हुने खालको वातावरण सिर्जना।
अघिल्लो संसदमा प्रभावकारी भूमिका निभाउने सांसदहरू पद्मा अर्याल, सीता गुरुङ, डाक्टर तोसीमा कार्की, सोभिता गौतम लगायत पुनः संसदमा सहभागी हुनुहुन्छ। भेदभाव मुक्त जीवन जिउन सक्ने गरी समान प्रतिनिधित्व संविधानमै उल्लेख गर्नुपर्ने भन्दै अधिकारकर्मी अधिकारी नवनिर्वाचित महिला सांसदलाई महिलाको पक्षमा संविधान संशोधन गर्न भूमिका खेल्न आग्रह गर्नुहुन्छ।
संविधान संशोधनमा नागरिकतामा समानताको, ज्यालामा समानताको, राजनीतिक प्रतिनिधित्वमा समानताको, हिंसा मुक्त बाँच्न पाउने वातावरण बनाउनको लागि चाहिँ हरेक तहमा समानताको अधिकार सुनिश्चित गर्ने गरी संविधान संशोधन गर्ने,
महिलालाई सम्मानपूर्वक बाँच्न आर्थिक आत्मनिर्भरता, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता, समान पहुँच, सुरक्षित कार्यस्थल, भेदभावको अन्त्यदेखि बढ्दो प्रविधिमा आधारित हिंसाको जोखिम कम गर्न सचेतना र नीतिहरू आवश्यक छन्। आफ्नो नाममा सहज रूपमा नागरिकता प्रदान गर्न नसकेका आमाहरूको आवाज उठान, बनेका नीति नियम कार्यान्वयन गराउनदेखि अपुग भएका ऐन कानून बनाउन समेत महिला सांसदहरूको संसदमा सशक्त भूमिका देखिनु पर्दछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालकै सबभन्दा जेठो जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्नुभएको छ। आज सुर्खेतबाट मुगुको राराताल हुँदै जुम्ला पुग्नुभएका प्रधानमन्त्री कार्कीले सदरमुकाम खलंगाको उत्तरमा रहेको कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्नुभएको हो। 2037 सालमा स्थापना भएको शिक्षालय देशकै प्राविधिक शिक्षाको धरोहर हो। कर्णालीका 10 जिल्ला सहितका हजारौं विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन्। सो शिक्षालयमा अध्ययन गरेका 4,000 बढ़ी जनशक्ति रोजगार भइसकेका छन्। राज्यले ध्यान केन्द्रित गर्न नसक्दा शिक्षालय स्तरोन्नति हुन सकेको छैन। प्रधानमन्त्री कार्कीको भ्रमण अवलोकनले शिक्षालयको सम्भावना, समस्या र स्तरोन्नतिको विषयले प्राथमिकता पाउने जुम्लावासीको अपेक्षा रहेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रधानमन्त्री कार्कीको भ्रमण अनौपचारिक भएको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री कार्की भोलि बिहान प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरेर जुम्लाबाट फर्किने तालिका रहेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राजीनामा दिनुभएको छ। उहाँले पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले पुष्टि गरेको छ। गत माघ 1 गते सम्पन्न कंग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको थियो। यसैबीच कंग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका लागि आह्वान गरेको छ। कैलालीको कैलाली गाउँपालिका 5 बजेपुरमा गएराती ट्रकले गोरु गाडालाई ठक्कर दिँदा गोरु गाडामा सवार एक दम्पतिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका 60 वर्षीय कलौसु चौधरी र उहाँकी 70 वर्षीय श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार N6K 778 नम्बरको ट्रकले गोरु गाडालाई पछाडिबाट ठक्कर दिँदा ती दम्पति गम्भीर घाइते भएका थिए। घाइते दम्पतिलाई उपचारका लागि धनगढ़ी स्थित सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा दुवैजनाको मृत्यु भएको बताइन्छ। क्याम्बोडियामा अनलाइन ठगी लगायत गैरकानूनी काममा लगाइएका र बिना भिजा बसिरहेका 20 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र क्याम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई आज स्वदेश फर्काइएको हो। विभिन्न व्यक्तिहरूको प्रलोभनमा परि विभिन्न माध्यमबाट क्याम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैरकानूनी काममा समेत लगाइएको थियो। क्याम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायत गैरकानूनी काममा लगाइएको र बिना भिजा वा भिजा अवधिभन्दा बढ़ी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ। सन् 2025 9676 नेपाली क्याम्बोडिया गएका छन्। मुआवजा विवादले पूर्व पश्चिम रेलवेको काम रोकिएको छ। बर्दिवास नगरपालिका क्षेत्रमा 14 जनाको मुआवजा विवादले काम रोकिएको हो। भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको बंघा नगरपालिका स्थित रेलवे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ, तर मुआवजा नदिँदा बंघाबाट बर्दिवाससम्मको काम रोकिएको छ। 14 जनालाई 7-8 करोड़ रूपियाँ मुआवजा तिर्न बाँकी छ। विभागले रकम निकासाका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। 6 वर्षदेखि अलपत्र कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास अर्मादी सड़क निर्माण पुनः शुरू भएसँगै स्थानीयमा उत्साह छाएको छ। भारत र चीन जोड्ने निकै छोटो यो आयोजना सम्पन्न हुँदा जिल्लाको ग्रामीण यातायात र पर्यटन व्यवसायमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको छ। पर्वतबाट संवाददाता राजन पौडेल।
कालीगण्डकी लोकमार्गको फलेवासदेखि अर्मादी सड़क निर्माण कार्य शुरू भएको छ। पर्वतखण्ड अन्तर्गतको मिर्मीदेखि फलेवाससम्मको 31 किलोमिटर सड़क सम्पन्न भए पनि बाँकी 14 किलोमिटर सड़क ठेकेदारका लापरवाहीका कारण 6 वर्षदेखि अलपत्र परेको थियो। भारत र चीन जोड्ने निकै छोटो यो गौरवको आयोजना सम्पन्न हुँदा व्यापारिक दृष्टिकोणले नेपाललाई धेरै फाइदा हुने स्थानीय तुलसीराम तिवारीको भनाइ छ।
मुलुकहरूको बिचमा रहेको जो नेपाल व्यापारिक हिसाबले धेरै फाइदा हुने बाटो हो जस्तो लाग्छ।
अलपत्र सड़कको ठेक्का नवकान्तिपुर मैनाचुली नाना जेबीसँग भ्याट बाहेक 65,61,63,000 सम्झौता भएर निर्माण अघि बढेको हो। मोदीबेनीदेखि अर्मादीसम्मको 3 किलोमिटर सड़क समयमा सम्पन्न नहुँदा पर्वतको दक्षिण ग्रामीण बस्तीका नागरिकले शास्ति खेप्नु परेको छ। सड़कको पुनः सम्झौता भएको 2082 कार्तिकदेखि 2050 कार्तिक भित्र निर्माण सम्पन्न हुने गरी निर्माण कार्य शुरू गरिएको आयोजनाका इन्जिनियर होमनाथ पौडेलले जानकारी दिनुभयो।
अर्मादीसम्म 14 किलोमिटरबाट अपग्रेडिङ काम भइरहेको छ। हाम्रो सम्झौता चाहिँ 2082 कार्तिक अन्तिमतिर सम्झौता भएको र यसो 36 महिनाको चाहिँ कन्ट्याक्ट।
कार्तिकदेखि शुरू भएको करिडोर 7 मिटर फ्राकिलो हुने निर्माण कम्पनीले जनाएको छ। 2073 साल असार 22 सम्झौता भई 2075 असार 21 जम्मा 20% प्रगति भएको यस सड़कको 2079 असोजमा ठेक्का रद्द भई पुनः ठेक्का लागेर निर्माण कार्य सुचारू भएको हो। बाँकी करिडोरको निर्माण कार्य समयमै सकिँदा पर्वतको पर्यटन व्यवसायमा निकै फाइदा हुने विश्वास लिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
पर्वत संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्यलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न गराएको बताउनु भएको छ। आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको अघिल्लो दिन फागुन 20 गते आयोगको मीडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि अझै निर्वाचन हुन्छ र भन्ने प्रश्नको सामना गरेको स्मरण गर्नुभयो। निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन सम्भव भएको र त्यसका लागि सबै राजनैतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो। चितवन जिल्लामा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपील जारी गरेको छ। शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपीलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीको उपचारका लागि समेत रगतको अभाव भएकोले रक्तदान गर्नका लागि अपील गरिएको हो। अमेरिकाको गुप्तचर निकायका उच्च अधिकारीहरूले अमेरिकी र इजरायली आक्रमणपछि पनि इरानको सत्ता कायम रहेको बरू धेरै हदसम्म कमजोर बनेको बताउनु भएको छ। अमेरिकामाथि उत्पन्न विश्वव्यापी खतरालाई लिएर संसदले गरेको सुनवाईमा राष्ट्रिय गुप्तचर निकायका प्रमुख तुलसी गब्बार्डले इरानले होर्मुज मार्ग अवरोध गर्छ भन्ने पहिले अनुमान गरिएको बताउनुभयो। सीआईए एफबीआईका अधिकारी समेत सहभागी सुनवाईमा सांसदहरूले इरान अमेरिकाका लागि प्रमुख सुरक्षा खतरा रहे नरहेको प्रश्नमा भने राष्ट्रिय गुप्तचर प्रमुख गब्बार्डले कुनै उत्तर दिनुभएन र इरान विरूद्ध अमेरिका र इजरायलले आक्रमण शुरू गरेपछि तेलको भाव आकाशिएको छ। इरानले कतारको रास लाफेन ऊर्जा केन्द्रमा आक्रमण गरेपछि बेलायत र युरोपमा तेलको भाव झन बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको सो आक्रमणप्रति आक्रोशित बन्नुभएको छ। अब मौसम। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भाग सफा रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही तथा बागमती र कोशी प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा गड्याङ गुडुङ र चट्याङ सहित थोरै पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। निर्वाचन आयोगले आज राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने, निर्वाचन परिणाम बुझेपछि मात्र संसद आह्वान र सरकार गठन प्रक्रिया शुरू हुने। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाद्वारा पदबाट राजीनामा र अमेरिका र इजरायलको आक्रमणपछि पनि इरानी सत्ता अडिग रहेको अमेरिकी गुप्तचर निकायहरूको भनाई इरानी सत्तालाई निकै ठूलो धक्का बने लागेको आकलन। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।